नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी 33 किलो सुन प्रकरण, सुन तस्करी लगायत संगठित अपराधको जालो र यसमा प्रहरी तथा राजनीतिक संलग्नताका विषयमा छलफल गर्दैछौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत माघ 7 गते अवैध रूपमा भित्रिएको 33 किलो सुन हराएपछि अहिले त्यसको छानबिन चलिरहेको छ। सुन तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरीका उच्च अधिकारीको समेत संलग्नता भेटिएपछि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले अहिले अनुसन्धान गरिरहेको छ। सुन तस्करीमा संलग्न तथा सुन भरिया सनम साकेको हत्यापछि यो घटनामा विस्तृत अनुसन्धान शुरू भएको हो। मोरङ प्रहरीले प्रहरी अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, विमानस्थलका तत्कालीन प्रहरी प्रमुख एसएसपी श्याम खत्री, पूर्व डीआईजी गोविन्द निरोला लगायतमाथि मुद्दा दायर गरेको छ। मुख्य सुन तस्कर मोरङ उर्लाबारीका चुडामणि उप्रेती गोरे फरार रहे पनि उनलाई साथ दिँदै कमिशन पाउने लोभमा प्रहरी अधिकारी पनि फँसेको पाइएपछि नेपाल प्रहरीकी छविमा यति बेला प्रश्न उठेको छ। वर्षिनी हुने सुन तस्करी, यसमा प्रहरी तथा उच्च राजनीतिक नेतृत्वको संलग्नताका विषयमा आज हामी नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्र सिंह भण्डारीसँग छलफल गर्दैछौ। यहाँलाई बद्धिदो नेपालमा स्वागत छ।
धन्यवाद।
अहिले धेरै चर्चाको विषय बनेको 33 किलो सुन प्रकरणले नेपाल प्रहरीको छविलाई अलिकति धुमिल बनाएको छ, भलै वास्तविकता बाहिर आउला। तपाईँ पनि पूर्व प्रहरी अधिकारी हुनुहुन्छ, लामो समय काम गर्नुभएको छ। व्यक्तिगत रूपमा तपाईँलाई यो घटनाले, 33 किलो सुन प्रकरणले कतिको पोलेको छ भित्रैबाट?
यो घटनाले मलाई पनि लज्जाबोध भएको छ वास्तवमा भन्नुपर्दाखेरि। तर कुरा के हुन्छ भने, यो प्रहरी संगठनभित्र जहाँसुकै पनि विभिन्न थरीका प्रवृत्तिहरू, पात्रहरू रहन्छन्। एकजना भारतीय पूर्व प्रहरीको डीआईजीले प्रहरी संगठनभित्र चाहिँ 5 थरीका जनशक्तिहरू रहेको उनले आफ्नो एउटा पुस्तकमा लेखेका थिए। हाम्रो संगठनमा ती 5 थरीका जनशक्ति चाहिँ रहेका छन्। एउटा चाहिँ ज्यादै सुस्त, केही नगर्ने, बरु इमान्दार पनि हुने तर केही नगर्ने, त्यो सुस्त प्रवृत्तिका हुन्छन्। एक थरी मान्छे चाहिँ चुस्त हुन्छन् हरेक कुरामा, निष्ठामा, काममा, सबै हिसाबमा। अर्को थरी मान्छे चाहिँ मस्त हुन्छ, मस्त रहने, अनि सबैतिर चाहिँ को लाभहरू, व्यक्तिगत लाभका लागि चाहिँ मरिहत्ते गर्ने प्रवृत्ति हुन्छ। अर्को थरी एक थरी व्यक्ति हुन्छ, त्यो चाहिँ ध्वस्त हुन्छ। त्यसले चाहिँ ध्वस्त गर्नका लागि प्रहरीको, वर्दीको, कानूनको कुनै पनि सीमामा नबसेर अपराधीलाई सहयोग गर्ने किसिमले काम गर्ने। र यसरी चुस्त, मस्त, व्यस्त, ध्वस्त र अर्को व्यस्त, यी 5 थरीका प्रहरी जनशक्ति रहन्छन् भनेका थिए। हाम्रो संगठनमा पनि यी 5 थरीका जनशक्तिहरू थिए। जो मस्त थिए, जो ध्वस्त थिए, तिनीहरू उप कारवाहीको प्रक्रिया अगाडि बढेपछि यसले प्रहरी संगठनलाई भित्रैबाट बलियो बनाउँछ। र जो चाहिँ चुस्त छ, प्रहरी संगठनलाई चुस्त बनाउने जुन चुनौती छ, त्यसले यसलाई प्रशय दिन्छ। यस अर्थमा यो कदमले आगामी दिनले को अपराध अनुसन्धानको पाटोलाई सुदृढीकरण गर्न र कानूनी राज्यलाई स्थापित गर्नका लागि मदत पुर्याउने भएकोले यो लज्जाबोधलाई पनि मैले सकारात्मक रूपमा लिएको छु।
तपाईँले यो सकारात्मक रूपमा लिइरहँदा पहिला कुरा, यो अपराध, यो जुन संगठित अपराध छ, यसको जालोको कुरा गरौं न। तपाईँ लामो समय काम गर्दा यो जालो अहिले देखिएको सतही जालो मात्रै हो कि देशी विदेशी जालो पनि, अर्थात् व्यक्तिहरू पनि यसमा संलग्न छ?
अब यसलाई अलिकति पृष्ठभूमिमा हेर्नुभयो भने के देख्नुहुन्छ भने, हामी कहाँ पहिलाको अपराधहरू, सामाजिक अपराधहरू नै बढी हुन्थे। वर्षेनी हाम्रो अपराधको तथ्याङ्क हेर्दाखेरि तपाईँको 2000 भन्दाको कम संख्यामा छ। जब मुलुक 90 दशक पश्चात चाहिँ एउटा ओपन सोसाइटीमा गयो, ग्लोबलाइजेशनमा गयो, अपराधको पनि ग्लोबलाइजेशन तर्फ यसले अवसरहरू प्राप्त गर्यो। र मैले त्यति बेला केन्द्रीय अनुसन्धान ब्युरो स्थापना गर्ने क्रममा मैले प्रत्येक 10 वर्षको अपराधको प्रवृत्ति विश्लेषण अध्ययन गरेको थिएँ। र त्यसमा चाहिँ मैले एउटा कुरा के संकेत पाएँ भने, अब एउटा छुट्टै विशिष्ट खाली संयन्त्रको आवश्यकता छ, किनभने अब हाम्रा अपराधीहरू चाहिँ बलिएर सशक्त हुँदै गइरहेका छन् र यिनीहरूको पनि नेटवर्कहरू चाहिँ विस्तार हुँदै गइरहेको छ भन्ने महसुस गरेको थिएँ र तत्पश्चातको 90 को दशकदेखि हालसम्मको यात्रालाई तपाईँले देख्नुभयो भने अपराधको सिन्डिकेट मजबुतसँग बनेको हामी पाउँछौ। राजनीतिक अस्तित्व जहिले पनि बनिरह्यो, लोकतन्त्र स्थापना पश्चात पनि त्रिशंकु सरकारको गठनका बखत पनि सांसद किनबेच हुँदाखेरि जुन एउटा प्रवृत्ति भित्रियो त्यसमा पनि यो तस्करहरूको महत्वपूर्ण भूमिका रहिरह्यो। सरकार जोसुकै भयो भने पनि सरकारको शक्ति केन्द्रमा चाहिँ यस्ता प्रवृत्तिहरू जहिले पनि स्थापित भइरहे त्यो हामीले विगतमा पनि हेर्यो भने त्यो देख्दछौ। र यो यिनीहरूको नेटवर्क चाहिँ जुन अपराधीहरूको नेटवर्क छ त्यो चाहिँ सीमित एउटा चाहिँ झोले तस्करबाट यिनीहरूले चाहिँ अन्तर्राष्ट्रिय नेटवर्कहरूलाई पनि यिनीहरूले चाहिँ यिनीहरूको सम्बन्ध स्थापित हुन गयो। र विगतमा यो क्षेत्रमा यो विशेष गरी साउदर्न यो एसियाको क्षेत्रमा चाहिँ देख्नुभयो भने छोटा राजन समूह र दाउद समूहको आपराधिक सञ्जालहरू चाहिँ सक्रिय रहेको देखिन्छ। तपाईँले विगतको मिर्जा दिलसाद बेगको हत्या घटनादेखि लिएर पछिल्ला हत्या घटनाको प्रकरणहरूमा पनि यी दुईटा समूह सक्रिय रहे। तिनीहरूले आपराधिक घटना गराउनका लागि फाइनेन्सियल गतिविधि गर्नुपर्ने हुन्छ। जुनसुकै संगठित अपराधमा पनि फाइनेन्सको प्रफिट नभएसम्म, त्यहाँ डर्टी मनी नभएसम्म त्यो सक्रिय हुन सक्दैन, त्यो जीवन्त हुन सक्दैन। त्यसैले दुनियाँमा जति पनि माफियाहरू छन्, डनहरू छन्, त्यसको पछाडिको शक्ति भनेको चाहिँ फाइनेन्सियल अपराध नै हुन्छ। र त्यस पश्चातको यो अवधिमा पनि कतिपय अपराधहरू त हाम्रो मुलुकमा यस्ता भए, यो फाइनेन्सियल अपराधहरू जुन हाम्रो जानकारीमै थिएन। जब सीआईबीको गठन पश्चात पनि हामीले त्यसलाई खोतल्न थाल्यौँ, भीआईपी को चुहावट जुन तपाईँले पछि आयो त्यो हामीले पत्ता लगायौं। वास्तवमा त्यो अपरेशन पश्चात राजस्व वृद्धि मात्रै एक वर्षमा 3.5 अरब रुपियाँ भयो त्यति बेला, भनेपछि त्यो कसैको नोटिसमै थिएन। त्यसैले के हुँदो रहेछ फाइनेन्सियल क्राइममा भन्यो भन्दाखेरि कि वाट सिम्स रियल इज अनरियल एण्ड वाट सिम्स अनरियल इज रियल। त्यसैले यो जति रातारात धनी भएका कुरा त हामी देखिरहेका हुन्छौँ, केही न केही त भइरहेछ भन्ने त थाहा छ, तर कसरी भइरहेछ, त्यसको सञ्चालक को छ, त्यसको निर्देशक को छ, हाम्रो जानकारीमै हुने गरेका थिएन। अर्को प्रकरणमा तपाईँ हेर्नुभयो भने रक्तचन्दन भन्नुहोस्, त्यसमा ठूलो नेटवर्क रहेछ। त्यसैले अब एयरपोर्टकै कुरा आयो, जुन यो तस्करीका कुराहरू आए, यी सबै कुरा चाहिँ विकसित संगठित र विस्तारित हुन थाले।
तपाईँले भन्नुभयो यसमा व्हाइट कलर क्रिमिनल र अन्डरवर्ल्डको पनि संलग्नता छ 33 किलो सुन प्रकरणमा, नतुभए त्यसै यो जालो यसरी देखिएको छैन भन्नुभएको थियो। यो राष्ट्रिय अन्तर्राष्ट्रिय तपाईँले भनेकै अनुसार छोटा राजन र दाउदको मात्रै हो कि हाम्रै नेपालभित्र पनि ती दाउद र छोटा राजनहरू जन्मिएका छन् यस्ता घटना?
कुरा के हुन्छ भने यो विस्तारित संगठित जुन हुने क्रम हुन्छ, यसको विकासको क्रमलाई हेर्नुभयो भने विकासको क्रम भनेको यो बलियो हुँदै जानु भनेको के हो भने मुलुकभित्र जब क्रिमिनलहरूको एउटा सिन्डिकेट स्थापित हुन्छ, त्यो सिन्डिकेट तबसम्म स्थापित हुँदैन जबसम्म यिनीहरूले राजनैतिक दलहरूको अथवा सरकारको शीतल छहारी प्राप्त गर्दैनन्। त्यसैले त्यो तिनीहरूको सहयोग समर्थन र तिनीहरूको निर्देशनको अनुपस्थितिमा यो कुराहरू विस्तारित हुन सक्दैन। हाम्रो मुलुकमा पनि पछिल्लो समय चाहिँ यो राजनैतिक अस्थिरता, संक्रमणकालीन अवस्थाहरू र यो लोकतान्त्रिक जुन यो गणतन्त्र प्रवेश पश्चात पनि त अब हाम्रो मुलुकमा ज्यादै अस्थिरताको अवस्था रहिरह्यो र मुलुकमा थुप्रै पटक चाहिँ दुईपटक संविधान सभाको निर्वाचन, स्थानीय निर्वाचन, अन्य निर्वाचन हुन थाले। निर्वाचनमा तपाईँले एकाएक तपाईँले चाहिँ यति धेरै खर्चिलो हुन थाल्यो, त्यो पैसा कहाँबाट आउँछ? राजनीतिक दलले खर्च गर्ने पैसा त्यो डर्टी मनी हो, म स्पष्ट रूपमा भन्छु। त्यसको स्रोत कहाँ आउँछ? कसले कमाएर गोजीबाट निर्वाचनमा पैसा हालेका छन्? अहिले एउटा मेयरको खर्चमा तपाईँले झन्डै करोडौं रुपियाँ खर्च गरेका छन् भन्ने कुरो के दलले दिएको हो? यदि दलले दिएको हो भने पनि दलले कहाँबाट दियो? राजनीतिक दलका नेताहरूको चाहिँ जीवनशैलीमा रातारात ठूलो परिवर्तन आएका कुराहरू देख्यौं, बढैमानका घरहरू काठमाडौँमा बनेका हामीले देख्यौं। यो कुरो कहाँबाट आयो भनेर भन्ने कुरोको स्पष्ट जवाब के छ भने यो डर्टी मनी हो। मुलुकमा जहिले पनि के हुन्छ भने जब अस्थिरता हुन्छ, संक्रमणकालीन अवस्थाहरू रहन्छ, राजनैतिक रूपमा चाहिँ त्यो स्टेबिलिटी नभइसकेको अवस्थामा चाहिँ यस्ता संगठित समूहहरूले आपराधिक समूह सञ्चालन गर्छन् जसलाई हामी सिन्डिकेट भन्छौ। अब सिन्डिकेट तपाईँले अहिले हामीले यातायाततर्फको सिन्डिकेटको क्षेत्रहरू देखिरहेछौ, हरेक क्षेत्र सिन्डिकेटग्रस्त छ। तर यो अल्टिमेटली के हो भने जब क्रिमिनलहरूको संगठन नै क्रिमिनल सिन्डिकेटबाट राज्य सञ्चालन हुन थालेपछि यसका चाहिँ सब सिस्टमहरूमा जन्मेका अन्य सिन्डिकेटहरू हुन्। त्यसैले यो अवस्था चाहिँ यहाँसम्मले हामीले पुर्याएको हो र त्यहाँबाट यो जुन यात्रा आरम्भ भयो। अहिले यो सुन प्रकरणमा पनि तपाईँले के देख्नुहुन्छ भने हामीले विगत एउटा लेजर बुकबाट मात्रै पनि हामीले 38 टन सुन भित्रियो भन्ने कुरा चाहिँ आयो। त्यसको प्रारम्भ त अब अहिले यो अनुसन्धानबाट भएको छ। त्यसैले यो त 2068 सालबाट अहिलेसम्म 38 टन आयो भनेपछि त्योभन्दा अगाडि त्यो जति बेला चाहिँ त्रिशङ्कु सरकार थियो, सांसद किनबेच हुन्थे, पैसा दिने बेला सांसद किनबेच हुँदाखेरि 17.5 किलो बापत 1 करोड़ हुने रहेछ गन्ध नभ्याउने भाव हुनाले। त्यो 17.5 किलो जोखेर पैसा खरिद गरिन्थ्यो त्यति बेला भन्यो भने त्यो पैसा कहाँबाट आउँथ्यो। त्यसैले एउटा यस्तो शक्तिको जन्म भयो यो अस्थिरताभित्र। त्यो शक्ति के भयो भन्दाखेरि यो त्यसको पहुँच यहाँ स्थापित भयो। संगठित अपराध एकजना बबलु श्रीवास्तवले आफ्नो एउटा व्यक्तिगत जीवनीमा एउटा चाहिँ अधुरा ख्वाब भन्ने पुस्तक लेखाएका छन्, मैले त्यो पुस्तक पढेको थिएँ। उनले कस्तो लेखाएको छ भन्यो भन्दाखेरि कि नेपाल यस्तो सुन्दर देश रहेछ, यस्तो आकर्षक देश रहेछ हामीहरूका लागि, अपराधीहरूका लागि, जहाँ केही लाख रुपियाँ खर्च गर्यो भने चाहिँ सांसद बन्न पाइने र केही करोड़ खर्च गर्यो भने भन्यो भने सरकारकै सम्पूर्ण सहयोग लिन सकिने रहेछ, त्यस्तो लभली देश रहेछ भनेर उनले आफ्नो अधुरा ख्वाबमा लेखेका छन्। त्योभन्दा अगाडि पहिला चार्ल्स स्वराजले म त हात्ती छिराउँछु भन्ने कुराहरू गरे। भनेपछि सहज के भयो त भनेर भन्दाखेरि अपराधीहरूका लागि हामी कहाँ चाहिँ सहज रहेछ भन्ने त्यो एउटा दृष्टान्त हो। त्यसैले मैले भन्ने गरेका थिएँ कि यहाँ कुनै पनि कुराको प्राप्ति उपलब्धि अपराधजन्य कार्यबाट मात्र सम्भव छ भन्ने कुरा एउटा चाहिँ आम नागरिकमा चाहिँ त्यो मेसेज पनि गयो। त्यसैले बिहाइन्ड एभ्री सक्सेसफुल बिजनेसम्यान एन्ड पोलिटिसियन देयर इज क्राइम, भनेपछि तपाईँ आपराधिक प्रवृत्ति आपराधिक संगठन समूह ज्वाइन नगरिकन न त सवारी यातायात चलाउन सक्नुहुन्छ, न त कुनै अर्को तपाईँ बिजनेस गर्न सक्नुहुन्छ। त्यसैले यो आपराधिक सिन्डिकेटको जालोले हाम्रो मुलुकको सम्पूर्ण पद्धति राजनीतिक प्रणालीलाई नै अवरूद्ध गरिरह्यो भन्ने चाहिँ मेरो बुझाइ हो।
तपाईँको जटिलता र पर्दा पछाडिका कुरा पनि ल्याउनु भयो। वास्तविकता अहिले राजनीति जसरी जोडिएको छ यसमा मुख्यत जताबाट पनि जोड्ने राजनीति नै हो। यो राजनीति हिजो सहयोगी थियो र सजिलो भयो, अब यो राजनीतिले खुट्टा छाडेपछि अहिलेको सिन्डिकेट अहिलेको यो आपराधिक जालो तोडिँदै गएको हो कि के हो?
जब मैले अघि भने जस्तै जब राजनीतिक शीतल छहारी प्राप्त नभएपछि तिनीहरू अब छटपटिएका छन्। यो अहिलेको प्रारम्भिक अवस्थामा हामी के देख्छौं भने यस किसिमको राजनीतिक एउटा तहबाट जुन कमिटमेन्ट आयो, विशेष गरी गृहमन्त्रीज्यू अहिले प्रधानमन्त्रीज्यू र उहाँहरूको सक्रियताबाट यसलाई निमिटान्न पार्ने भन्ने एउटा कमिटमेन्ट आयो। तदनुरूप गृहमन्त्रीजी स्वयंले के स्वीकार गर्नुभयो भनेर भन्दाखेरि कि यो देशमा टनका टन सुन चाहिँ तस्करी भइरहेको छ भने उहाँले स्वीकार गर्नुभयो। यो विगतमा त यो स्वीकार्य पनि हुँदैन, यहाँ सुशासन छ राम्रो छ भन्ने कुरा आउँथ्यो गृहमन्त्रीजीबाट। र यो गृहमन्त्रीज्यूको आगमन सँगसँगै चाहिँ उहाँले यसलाई अब क्र्याकडाउन गर्नुपर्छ भन्ने सार्वजनिक रूपमै भन्नुभयो। त्यसका लागि आफ्नो एउटा सानो संयन्त्र मार्फत विगतमा भइरहेको एउटा अनुसन्धानलाई नै त्यहाँमाथि हस्तक्षेप गरेर एउटा नयाँ ढंगले अगाडि बढाउने भनेर यो प्रयास गर्नुभयो। अब त्यो प्रयास पश्चात अब यी कुराहरू चाहिँ पछि सतहमा देखिए आउन थालेका छन् होइन। र अब यो क्रमलाई मलाई के लाग्छ भने यसले केही हदसम्म यसले चाहिँ हतोत्साही गर्छ। हामीले चाहिँ कुनै पनि कुरा उपलब्धिलाई चाहिँ हामी डी थ्योरी भनेर भन्छौँ, त्यसलाई डिटेरेन्ट मात्रै गर्ने हो कि हतोत्साही मात्रै गर्ने हो कि त्यसलाई डेमोलिस नै गरिदिने हो कि त्यसलाई चाहिँ डिस्ट्रोय पनि गरिदिने हो कि भन्ने यो चरणबद्ध रूपमा डी 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 भने भन्छ। अहिलेको यो कारवाहीले एउटा चाहिँ डिटेरेन्ट गरेको छ, यसलाई हतोत्साही गरेको छ। तर अब यसलाई चाहिँ नियन्त्रण निमिट्यान्ने भन्ने जुन उहाँको कमिटमेन्ट छ त्यो निमिट्यान्न गर्नका लागि चाहिँ यो हाम्रो केही ढंगहरू के विधिहरू ती कुराहरूमा पनि ध्यान दिनुपर्छ। त्यसैले मैले के भन्ने गरेका छु भने एउटा सामान्य समितिले गठन गर्दाखेरि त यतिको कुरा आयो भने हामीले छुट्टै कुनै एउटा जाँचबुझ आयोग नै किन गठन नगर्ने, यो त राष्ट्रकै लज्जाको विषय हो नम्बर एक। नम्बर दोस्रो कुरा, सरकारले आवश्यकता परेका बखत त जे पनि गर्नु सक्दो रहेछ, जस्तो तपाईँले यातायात सिन्डिकेटमा देख्नुभयो, आवश्यक वस्तु अन्तर्गत चाहिँ सेवा सञ्चालन ऐन अन्तर्गत अहिले धमाधम कारवाही गर्ने कुराहरू आएको छ, रूट परमिटहरू खारिज गर्ने भन्ने कुराहरू आएको छ, भनेपछि त्यहाँ भएका कानूनको प्रयोग त गर्न सकिँदो रहेछ त आवश्यक परेका बेला। त्यसैले यो अवस्थामा पनि मैले अब दुईटा कुरा यहाँ ध्यान दिनुपर्ने आवश्यक छ। एउटा कुरा के छ भने यो अनुसन्धानको जति बाहिर मार्केटमा एउटा सेन्सेसन ल्याएको छ यो भोलि कानूनी रूपमा त्यति बलियो नहुन सक्छ। मैले कानूनको विद्यार्थी पनि भएकोले के छ भने जुन कुरो तस्करी भएको छ भनेर भनेको छ त्यो दसी नै छैन यो मुद्दामा। 33 किलो सुनकै कुरा गर्दाखेरि घटना त हत्याको घटना छ, मलाई त के लाग्छ भने यो रगतले पोलेको पनि हो, त्यही घटनाबाट यी सबै कुरा खोतलिएका हुन्। घटना हत्याको हो, तर हामीले बढी फोकस के गरिरहेछौँ त भनेर भन्दाखेरि सुनमा गरिरहेछौँ, तस्करीमा गरिरहेछौँ। त्यसैले तस्करी कुरो त स्थापितै भएको छैन, कानूनी रूपमा पनि हामी कर्पस डिलेक्टी भनेर भन्छौँ। जुन कुरो बदी भएको हो भने त्यसको दोषी आवश्यक हुन्छ भनेको हुन्छ, त्यसले यो दोषी छैन भनेपछि सुनेको र सम्पर्क भएका आधारमा केही लेजर बुकमा भएका तथ्यका आधारमा हामीले यसलाई अगाडि बढाउन खोजिरहेछौँ। त्यसले गर्दाखेरि भोलि अदालतबाट चाहिँ यिनीहरूले सफाई पाउन सक्ने सम्भावना पनि त्यत्तिकै मैले देखिरहेछु। त्यसैले हो के भनेर भन्दाखेरि अब हामीले यो कारवाहीलाई हत्या प्रकरणसँग जुन चाहिँ तस्करी माध्यम भन्यो, अब यो तस्करी सँगसँगै अब हामीले चाहिँ यिनीहरूमाथि प्रहार गर्ने भनेको करप्सनमा हो। त्यसैले यो घटना करप्सनको हो, पदाधिकारी सरकारी संयन्त्रको उपयोग दुरुपयोग जुन भयो त्यो त करप्सनका उसका लागि भयो। त्यसले गर्दाखेरि अब यसलाई करप्सनको माध्यमबाट चाहिँ हामीले सम्पत्ति जाँचबुझ गर्ने हो, सम्पत्ति शुद्धिकरणका माध्यमबाट गर्ने हो भने अनि बल्ल हामीले त्यो जुन व्यक्ति त्यो समूह जुन चाहिँ पर्दा पछाडि सुरक्षित भएर बसेको छ, ग्रीन जोनमा बसिरहेको छ, त्यसलाई पनि अनि हामीले तानेर घचेटेर हामी त्यसलाई चाहिँ रेड जोनमा ल्याउन सक्छौँ। आवश्यक पर्यो भने सरकारले तस्करी नियन्त्रण सम्बन्धी ऐन छुट्टै ल्याउन सक्छ, तस्करी रोकथाम तथा नियन्त्रण ऐन ल्याउन सक्छ। अहिले त सरकार त बलियो छ, सरकारसँग चाहिँ त कानूनी रूपमा चाहिँ कुनै पनि कानूनी व्यवस्था कानून पास गर्नलाई समस्या छैन। त्यसैले यो मूल मुद्दा हो, हामी किन बदल्न सकेनौँ त भने विगतमा व्याख्या चाहिँ त धेरै भए, बदल्ने काममा कसैले पनि हस्तक्षेप गर्न सकेन। त्यसैले यो बदल्ने प्रयासमा चाहिँ अहिले व्याख्या नगरिकन केही नबलिकन चुपचाप ढंगले एकैचोटि हाम्रो गृहमन्त्रीज्यूले चाहिँ यो हस्तक्षेप गर्नु भएको छ।
हामी कुराकानी गरिरहँदा यो त्रिपुरेश्वरको दशरथ रङ्गशाला नजिकै छौँ र यहाँ केही चराहरूको आवाज आइरहेका छन्, केही मानिसहरूको आवाज आइरहेका छन्। म अलि सुनमै जोडिन्छु किनकि यहाँ धेरै अनुत्तरित प्रश्न छन्। विमानस्थलको सुन तस्करी अलि बढी जुन 38 क्विन्टल सुन आयो यो सन् 2015 नै हुँदै आएको थियो भनेर अहिलेको अनुसन्धानले देखाएको छ। त्योभन्दा अघिदेखि पनि तस्करी हुँदै आएको रहेछ, एकजना भोजङ गुरुङ भन्ने अभियुक्तले त्यो कुरा भनेका छन्, जो एकजना नेता पनि हुनुहुन्छ। तपाईँ आफै पनि एआइजी हुनुहुन्थ्यो, राष्ट्रिय अनुसन्धान ब्युरोको स्थापनै गर्नुभयो, त्यति बेला यो विषयको सुइको किन आएन पाइएन?
संगठित अपराधीहरूको चलखेल बढ्दो छ र यिनीहरू शक्तिशाली छन्। मैले राज्यका प्रमुख अङ्गहरूमा यिनीहरूको चाहिँ अत्यन्तै राम्रो पकड छ भन्ने कुरो त आएको नै थियो र म स्वयं आफूले पनि यस्ता कुराहरूलाई नजिकबाट हेरेको थिएँ र हामीले त्यति बेला पनि भीआईपी अपरेशनहरू गर्ने क्रममा, रातो पासपोर्ट गर्ने क्रममा, यी सबै कुराहरू संगठित अपराधलाई क्र्याकडाउन गर्नेको प्रारम्भिक त्यसको चाहिँ एक्सन गर्ने काम त हामीले नै गरेका थियौँ। मैले भने हो भने केन्द्रीय अनुसन्धान ब्युरोको तर्फबाट चाहिँ भएको थियो, तपाईँलाई पनि सम्झना होला। र त्यति बेला पनि अब हामीले एयरपोर्टको तस्करीहरूदेखि लिएर यी सबै कुराहरूमा चाहिँ हाम्रो निगरानी राख्ने यो बढाउने कामहरू गरेका थियौँ। हामीले त्यति बेला पनि यो पछिल्लो समय पनि तपाईँले देख्नुभयो, एउटा संयन्त्रले त्यसलाई नियन्त्रण गर्ने केन्द्रीय अनुसन्धान ब्युरोबाट, अर्को त्यही भित्रको राज्यको अरू संयन्त्रहरूले त्यसलाई सहयोग पुर्याउने। त्यसैले विगतमा त्यो अवस्था चाहिँ थियो, लुकाछिपी कहाँ हुन्थ्यो त भनेर भन्दाखेरि आफैभित्र हुन्थ्यो लुकाछिपीको खेल चाहिँ। एउटा राज्यको संयन्त्रले त्यसलाई रोक्ने नियन्त्रण गर्ने, अर्कोले त्यसमा सहभाग पुर्याउने। अब अहिले यही घटनाको सुन तस्करीमा पनि हेर्नुहोस्, विगतमा तपाईँको त्यो राज्यको त्यो संयन्त्रभित्र त्यहाँका पदाधिकारी विशेषको सहयोगमा त्यस्तो भयो भने त्यो पदाधिकारी विशेषको परिचालन गर्ने को थियो त? त्यहाँको प्रहरी नेतृत्व को थियो त? प्रहरी नेतृत्वको नाक्कै मुनिको भएको घटनामा जबकि तपाईँको हरेक कुरा उड्दा बस्दा सम्पूर्ण कुराको रिपोर्टिङ हुन्छ, महानगरीय प्रमुखमा को थियो त? भनेपछि तिनीहरूले त्यतिसम्म पनि चाल नपाएको हो कि चाल नपाएको जस्तै गरेका हुन् होइन? त्यसले गर्दाखेरि यी व्यक्ति विशेषले त अहिले आफूलाई चाहिँ के भनिरहेछन् भनेर भन्दाखेरि होइन, हाम्रो त उनीहरूले सम्पर्क मात्रै हो, चिनजान मात्रै हो, चिनजान भएका कारणले गर्दाखेरि चाहिँ हामीले यो सम्पर्क देखिएको, हाम्रो लिनु खानु केही छैन भन्ने कुरा आएको छ। किनभने सेफ्टी मेजर्सहरू त सबैले अपनाएको हुन्छ, त्यो आएको कालो धनलाई त डर्टी मनीलाई त तपाईँको चाहिँ व्हाइट बनाउने अन्य प्रयासहरू भएको हुन्छ, विदेशमा पैसा लागेको हुनसक्छ। त्यसैले मैले जुन आयोग गठन गरेर ठूलो स्केलमा तपाईँले अनुसन्धान गर्नुभयो भने तपाईँको अनुसन्धानको प्रारम्भ बिन्दु त तपाईँको त्यो आउने सुन आउने स्थान हुनसक्छ, साउदी अरब हुनसक्छ, त्यहाँको देशसँग समन्वय गर्नु पर्यो इन्टरपोल मार्फत, त्यहाँ एउटा प्रहरीको अनुसन्धानको टिम जानु पर्यो, त्यसपछिको डेस्टिनेसनको मुलुकमा हुनु पर्यो अनुसन्धान, त्यहाँबाट कुन माध्यमबाट कसले लिन्थ्यो त्यो त्यहाँ सुन भन्ने कुराहरू आउँछ। त्यसैले यो तीनैवटा तहमा चाहिँ यो हाम्रो ट्रान्जिटमा बसेको हाम्रो मुलुक, डेस्टिनेसनको भारत र प्रारम्भको चाहिँ केही ब्याङ्कक हङकङ र यतातिरको हुनुपर्छ। मैले चाहिँ मनीको लिनु दिनु भने त्यही मुलुकमा भएछन्, सम्पत्ति भने त्यही राखेका छन् होइन। त्यसैले यसलाई वृहत रूपमा अनुसन्धान गर्यौं भने चाहिँ त्यो गर्नका लागि त अब संयन्त्र छ। अब अहिले त एक किसिमले भन्ने हुन्छ भने कुनै निजामतीको कर्मचारीको नेतृत्वमा यो गर्न आवश्यक सम्झ्यो अहिले, त्यसलाई सकारात्मकै रूपमा ल्याउँ। तर यो अनुसन्धान गर्ने त हामी चाहिँ आफ्नो केन्द्रीय अनुसन्धान ब्युरोको पनि छुट्टै संयन्त्र छ। अब त्यसलाई सक्रिय गरौं, तिनीहरूको टिमलाई परिचालन गरेर प्रारम्भ बिन्दुदेखि लिएर डेस्टिनेसनमा रहने सबै ठाउँमा चाहिँ हामीले चाहिँ सम्बुद्ध संकलन गरेर लिएर आयौं भने हामीले चुडामुडी कहाँ दुख्छ र कति दुख्नु सक्छ त्यो पक्राउ गर्न सकिन्छ होइन। त्यसैले यसलाई चाहिँ अब मैले त्यही गरेर के भन्यो भनेर भन्दाखेरि कि यो प्रयासलाई चाहिँ तार्किक निष्कर्षमा पुर्याउने हो भने अब हामीले चाहिँ फेरि नयाँ ढंगले अगाडि बढ्नुपर्ने हुन्छ। मैले एकचोटि मेरो कार्य जिम्मेवारीका क्रममा चाहिँ मैले प्रहरी प्रधान कार्यालयको देशभरिको चाहिँ यो प्रोक्युरमेन्ट सामान खरिदको प्रमुखका रूपमा मैले कार्य गर्ने अवसर पाएको थिएँ। मैले त्यति बेला कुनै पनि ठेकेदारलाई भेट्न आवश्यक छ भने प्रतिस्पर्धामा गर्ने हो खरिद गर्ने हो भने हतियार खरिद प्रकरण त्यति बेला पनि थुप्रै आयो। त्यो हतियार खरिद प्रकरणमा मैले के भन्यो भने हामीले संविधान सभाको निर्वाचन सम्पन्न गराइसकेका छौँ, हामीसँग अलरेडी चाहिँ पर्याप्त मात्रामा हतियार छ, हामीलाई हतियार आवश्यक छैन, बरु हतियारको सट्टा चाहिँ हामी अरू सामग्रीहरू खरिद गरौं भन्ने प्रस्ताव गर्ने क्रममा चाहिँ हतियारै किन्नुपर्छ भन्ने कुरा आयो। र यहाँ संगठित अपराधी अग्रहरूको समूहको एउटा तस्करीको र भ्रष्टाचार गर्ने एउटा महत्वपूर्ण माध्यम चाहिँ हामी कहाँ हतियार हुन्छ, त्यसमा ठूलो लाभ हुन्छ हेर्नु। त्यसमा राज्य संयन्त्रहरू थुप्रै रूपमा सक्रिय रहेका हुन्छन् किनभने त्यसको चाहिँ खरिद विधि चाहिँ विशेष खाले छ, त्यसमा धेरै कम्पिटिसन पनि गर्नु पर्दैन। अनि एउटाले त्यो परिचालन गरेर त्यो कुरो चाहिँ सबै प्रस्ताव ल्याइसकेपछि मैले के भने एक त त्यति बेला जहाँ जुन कम्पनीबाट उनीहरूले खरिद गर्ने भनेर भनेको थियो त्यो कम्पनीसँग मैले आफैले आफ्नो पर्सनल इनिसिएसनमा मैले चाहिँ ऊ गरेँ सम्पर्क गर्दाखेरि मैले यो स्पेसिफिकेसनको हतियार तपाईँ कतिमा दिनुहुन्छ भनेपछि उनीहरूले चाहिँ 300 to 350 dollars दिन्छु भने यहाँ हतियारको समूहले हालेको छ 798 dollars। मैले त्यो हिसाब गर्दाखेरि त्यही एउटै फाइलको घटनामा मात्रै पनि 94 crore rupees त्यहाँ चाहिँ हानि हुने रहेछ राष्ट्रलाई, त्यति धेरै मुनाफा रहेछ। मैले त्यही कुरा चाहिँ मैले सिफारिसमा के लेखेँ भने संगठनका लागि यो हतियार अहिले आवश्यक पनि छैन, परल मूल्य अनुसार पनि अत्यधिक रहेकोले यसलाई खरिद गर्नु उपयुक्त छैन भने मैले सिफारिस गरेँ। भनेपछि मैले यो के सन्दर्भ जोड्न खोजेँ भने त्यसपछि त्यो शक्ति केन्द्रहरू यति धेरै सक्रिय भयो मेरा विरूद्धमा कि मलाई 2 months पनि बस्न दिएन, त्यहाँ 2 months पनि नबसिकन मलाई अनि एकेडेमीमा सर्व गरियो। अनि मैले प्रहरी नेतृत्वलाई भने पनि प्रहरी नेतृत्वले के भन्यो मैले यसलाई सार्वजनिक गर्नुपर्ने हुन्छ, त्योसँग सम्बन्धित सार्वजनिक गर्ने क्रममा मसँग प्रमाण पनि सुरक्षित छ, यो त लोकमान कार्कीको निर्देशनमा आएको पैसा हो र लोकमान कार्कीको व्यक्ति हो जुन मान्छेले यो हतियार सप्लाई गर्न खोजिरहेछ, लोकमानले ज्यान लिन्छ भन्ने कुरा मलाई धम्की आयो। अनि मलाई लोकमान कार्कीका सामुन्नेमा उपस्थित पनि गराइयो। मैले तपाईँलाई के भन्नु खोजेँ भने त्यो व्यक्ति जुन व्यक्ति थियो जुन व्यक्तिले 94 crore मुनाफाको कुरा थिए, अब त्यसले कति प्रस्ताव गरे होला के गरे होला त्यसले त्यो मुनाफा सेयरिङ कति गरे होला, तर उसको दावी के थियो भने यो पैसा त्यसै आएको होइन, यो बापत चाहिँ प्रिपेड मैले यति पैसा पहिले बुझाइसकेको छु, तपाईँले रोक्न पाउनुहुन्न अनि त्यो रोके बापत तपाईँको यसको जवाब दिए त हुन्छ, तपाईँले ठूलो मूल्य चुकाउनु पर्छ भने मैले म मूल्य चुकाउन तयार छु। सर्व गरियो, सर्व भए गए, सर्व गरिसकेपछि चित्त बुझेन, अझ मलाई स्पष्टीकरण गरेर कारवाहीका लागि लेखियो, त्यो पत्र मसँग सुरक्षित छ। के भन्यो भने त्यो रकम त फ्रिज भयो, यो त रकम त फ्रिज हुन्छ नि भनेर भन्यो मलाई। लोकमानले पनि धम्कायो, मेरो सम्पत्ति जाँच समेत गरियो, 3 times सम्पत्ति जाँच गरियो यसको, हेर्नुहोस् अकुत सम्पत्तिमा भनेर मैले जतिसुकै जाँच गर्नुहोस् गर्नुहोस्। त्यसपछि चाहिँ हटिसके पछाडि पनि उनले के भन्यो भने तपाईँले सरकारले विनियोजित गरेको रकम खर्च गर्न नसकेकोले तपाईँले आफ्नो पदवी जिम्मेवारी कुशलतापूर्वक निर्वाहन गरेकोले प्रहरी नियमावली यो बमोजिम तपाईँलाई कारवाही किन नगर्ने भन्छ उल्टो। त्यसको जवाब मैले लेखेँ, यो मैले जे गरेँ मुलुक र उसका लागि ठिक गरेँ, सो बाबत कारवाही भएमा मेरो मंजुरी छ भने मैले। अनि प्रहरी नेतृत्वको त्यति बेलाको त्यो छटपटी र त्यति बेलाको त्यो चाहिँ उनको त्यही लाचारिता देख्दाखेरि ज्यादै उद्योग लाग्दो थियो। भन्नको तात्पर्य के हो मेरो भने भन्दाखेरि मैले यहाँ विचार प्रहरी अधिकृत विशेष गइसकेकालाई कुनै कोट्याउनु छैन, के हो भने शक्ति केन्द्र कहाँ छ भन्ने कुरा आयो, चाहे त्यो हतियार खरिदमा होस्, उनीहरू चाहिँ राजनीतिक दलहरूमा यिनीहरूले लगानी गर्छ अनि उनीहरूले सायद लोकमानलाई नियुक्ति गर्ने व्यक्तिमा उनीहरूको भूमिका रहन्छ, अनि यो अहिलेको यो घटनामा पनि जति पनि यो आपराधिक पृष्ठभूमिका व्यक्तिहरू लगायत त्यो सम्बन्धित पदाधिकारी जोसँग अधिकार छ र जोमा चाहिँ यता आपराधिक समूह छ त्यो दुइटाको बीचको फ्युजन गरेर अनि यो मुलुकभित्र चाहिँ दोहन गर्ने हो, त्यो प्रवृत्ति थियो। मैले आफैले प्रत्यक्ष रूपमा भोगेका त कैयन घटना मध्येमा एउटा घटना सम्झिन लायक भएको र त्योसँग सम्बन्धित प्रमाण पनि आवश्यक परेको बेला त्यसलाई यसले के भन्ने रहेछ यिनीहरूले तत्कालीन प्रहरी नेतृत्व र त्यो संगठित व्हाइट कलर क्रिमिनलले त्यसैले ती व्यक्तिहरू राज्यका प्यारलर शक्ति केन्द्रहरू थिए, अहिले पनि छन् केही हदसम्म।
तपाईँले यति भन्दा प्रहरी नेतृत्वलाई दोषी बनाउन प्रहरी संगठनभित्रका पनि केही व्यक्ति जो राजनीतिक दलबाट दलकै सरकारबाट नियुक्त हुन्छन् र तिनका पछाडि पनि तपाईँले भने जस्तो व्हाइट कलर क्रिमिनल उनीहरूको पनि संलग्नता हुन्छ। पृष्ठभूमि हेर्दा त धेरै राजनीतिक दलबाट खेलाइने खेल पो रहेछ यो, होइन?
त्यसैले त केही व्यक्तिहरू राम्रो गर्ने बित्तिकै तिनीहरू सेलिब्रिटी जस्तो हुन्छ कि विदेशतिर के हुन्छ अन्यत्र सभ्य मुलुकमा भनेर भन्दाखेरि तपाईँले राम्रो काम गर्यो भनेर भन्ने कुरो त राम्रो गर्नै पर्ने होइन, गर्यो त के भयो त? तर यहाँ त राम्रो गर्ने बित्तिकै त्यही भएर केही व्यक्तिहरू अहिलेकै जस्तो प्रहरी महानिरीक्षक हाम्रो खनालजी रमेश खरेलहरू त्यस्ता केही व्यक्तिहरू चाहिँ सेलिब्रिटीको रूपमा इमेज बनाउँछन् के त भनेर भन्दा उनीहरूले त्यो कुरा गरेन के हटकेसै गरे भनेर भन्ने कुरा आयो। के हुन्छ भन्नुहुन्छ भने भन्दाखेरि प्रहरी संगठनभित्र चाहिँ यो होल सिस्टमकै एउटा सब सिस्टम भए हुनाले त्यो भित्र चाहिँ इन्फ्लुएन्सियल को छ त भनेर भन्दाखेरि राजनीति छ, दलका नेताहरू छन्। त्यो इन्फ्लुएन्सियल व्यक्तिहरूसँग चाहिँ जहाँ प्रभाव पर्छ त्यहीँ जान्छ। तपाईँ नराम्रो काम गर्ने भयो भने तपाईँ हट्नलाई तयार हुनुपर्छ। हेर्नुहोस् अब रमेश खरेल टिक्दै टिकेन, उनी एक मिनटमै राजीनामा दिएर पनि गए, उसको राजीनामा मात्रै दिएन तुरन्तै स्वीकृति पनि भयो। विगतमा पनि यस्तो अवस्थाहरू विभिन्न कालखण्डमा आएका छन्। के हुन्छ भने कोही व्यक्तिहरू एन्टी करेन्ट जाने बित्तिकै त्यसले थुप्रो चुनौतीहरू चाहिँ बेहोर्नुपर्ने भोग्नुपर्ने हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी विमानस्थलबाट भित्रिएको अवैध 33 किलो सुन प्रकरण, सुन तस्करीको जालो र यसमा प्रहरी तथा राजनीतिक संलग्नताका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईंलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी 33 किलो सुन प्रकरण, सुन तस्करीको जालो र यसमा प्रहरी तथा राजनीतिक संलग्नताका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले सुन तस्करी लगायत संगठित अपराधको जालो मौलाउनुको कारण र यसमा प्रहरी तथा राजनैतिक नेतृत्वको संलग्नताका विषयमा कुराकानी गर्यौं। अब हामी संगठित अपराध अन्त्यका चुनौती र अब गर्नुपर्ने कामका विषयमा छलफल गर्दैछौं। छलफलमा हुनुहुन्छ नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी। तपाईँलाई बदलिदो नेपालमा फेरि स्वागत छ।
धन्यवाद।
अब म दुईटा कुरामा जान्छु। पहिलो कुरा, यो सिनारियो जुन देखियो 33 किलो सुन प्रकरणले हाम्रो विमानस्थल तस्करीका लागि निकै ठूलो स्वर्ग छ र राजनीतिक नेतृत्व त्यो बचाउन लागि परेको छ विगतमा, अहिले भलै अलिकति त्यसलाई पन्छाउन लागि परेको छ। यो एकैचोटि सुध्रिएला कि संयन्त्रगत ढंगले जानु पर्ला यसलाई सुधार्न?
मलाई के लाग्छ भने कुनै पनि कुरो राजनीतिक तहबाट त्यसमा हस्तक्षेप भएन भने तबसम्म यो निमिटान्नुको अवस्थामा पुग्न सक्दैन। यो राजनीतिक संस्कारकै रूपमा राजनीतिक संरक्षण आबद्धता सम्बद्धता सहयोगमा गइसकेपछि यसले त्यहाँबाटै फस्टाएको हो। त्यसले जहाँबाट यो निर्माण भएको हो त्यहीँबाट यसलाई ध्वस्त गरिनुपर्ने हुन्छ, खण्डीकरण पनि त्यहीँबाट गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने यसले अब नयाँ एउटा कोर्स चाहिँ लिएको छ। यो कोर्समा चाहिँ तपाईँले भने जस्तै कि अब केही व्यक्तिहरूले गरेका प्रयास मात्रै हुन् फेरि यो ओझलमा पर्ने हो भन्ने आशंका छ, अझै पनि आशंका छ। त्यो आशंका आम आशंकामा मेरो पनि आशंका छ। तर मलाई के लाग्दछ भन्यो भन्दाखेरि म अलिकति बढी आशावादी के अर्थमा छु भने एउटा दुईटा कारणबाट अब यो पछाडि हट्ने अवस्था छैन। नम्बर एक अवस्था भनेको के भने अब यो यस्ता किसिमका घटनाहरूमा आम जनताको पनि खबरदारी सक्रिय खबरदारी बढेको छ। राजनीतिक दलले पनि के हुन्छ भन्यो भन्दाखेरि आम जुन एउटा चाहिँ प्रवृत्ति जुन संस्कार छ त्यसैले ज्वाइन गर्छ उनीहरूले, उनीहरूलाई पनि परिवर्तन चाहेको छ। अब हाम्रो विकल्प छैन, अब पनि हामी तस्कर र यही किसिमले चाहिँ अब राजनीति गर्ने हो भने हाम्रो पनि भविष्य छैन, हामी पनि थाङ्नामा सुत्नुपर्ने अवस्था आउँछ, खुम्चिनुपर्ने हुन्छ, हामी पनि इतिहासको पानामा चाहिँ समेटिन्छौँ भन्ने ठूलो चिन्ता छ। त्यो राजनीतिक दलमा पनि त्यो चिन्ता भएको। त्यसैले हरेक खाले सिन्डिकेटहरू समानान्तर शक्ति केन्द्रहरूमाथि जुन यो प्रारम्भ गरिएको जुन यो आक्रमण छ, प्रहार छ, यसलाई चाहिँ हामी आशावादी छौँ, म पनि आशावादी छु कि यसले चाहिँ एउटा कोर्स त लिएको छ तर गन्तव्यमा पुग्नका लागि धेरै हडल्सहरू छन्। त्यसैले त्यो मार्गचित्र कसरी बनाउने त गन्तव्यका लागि भने केही ढंग रीतहरू पनि पुर्याउनु पर्छ। त्यसैको लागि मैले अघि भने जस्तै आवश्यक परेको खण्डमा एउटा छुट्टै ऐनको व्यवस्था गर्न सकिन्छ, राष्ट्र सम्पत्तिलाई राष्ट्रीकरण गरेर रोक गर्न सक्ने कुराहरू हुन सक्दछ, राज्यका अन्य संयन्त्रहरूलाई पनि एकैपटक परिचालन गर्नुपर्ने आवश्यकताहरू हुन सक्दछ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण आयोग लगायत राजस्व अनुसन्धानका कुराहरू हुन सक्दछन्। र हामीले अहिले पनि नेपालका टप 50 तपाईँ एउटा धनाढ्यहरूको नाम लिनुहोस् र तिनीहरूको सम्पत्ति छानबिन गर्नुहोस् र स्रोत खोज्नुहोस्, यो त सजिलो छ हेर्नुहोस्। त्यसले गर्दाखेरि एउटा अब हामीले यसलाई यो अभियानलाई अझ मुलुकलाई चाहिँ साँच्चीकै नयाँ ढंगले लिएर जानका लागि यस्ता प्रयासहरू चाहिँ हुनेछन्। त्यो हुन र गर्न अति आवश्यक छ भन्ने किसिमको चाहिँ जनताको डिमाण्ड छ, त्यसले आम डिमाण्ड र प्रेसरले यो गर्न सरकार बाध्य छ। त्यसैले नेताको प्रयास, राजनीतिक तहमा आएको यो किसिमको कमिटमेन्ट र आम जनतामा आएको एक किसिमको चेतना जागरणले यसलाई निष्कर्षमा पुर्याउँछ कि भन्ने आशावादी छ।
तपाईँले यो आशा देखाउँदा प्रहरी नेपाल प्रहरी अहिले पनि विश्वमै अनुसन्धानका क्षेत्रमा निकै गर्विलो नाम हो, सम्भवत यो नाम सजिलै सहजै सबैले लिँदैन। त्यसैले यो आशाको केन्द्रबिन्दु र गर्व गर्ने ठाउँ प्रहरी आफैले पनि आफ्ना गतिविधिमा सुधार गर्नुपर्ने आवश्यकता छ कि छैन?
निश्चित रूपमा प्रहरी संगठनमा नयाँ नेतृत्व व्यवस्थापन कुशलता भएको, नयाँ सोच भएको, नयाँ युवा नेतृत्वमा रहनुभएको छ, राजनीतिक टिम पनि मिलेको छ, राजनीतिक र प्रहरीको टिमको फ्युजन भइसकेपछि त यहाँ धेरै कुराहरूलाई डिफ्युजन गर्न सकिन्छ। यो अवसरका रूपमा छ, मैले प्रहरी नेतृत्वसँग भएको कुराकानीमा पनि यो सम्भावना, यो अवसर हो, यो ऐतिहासिक अवसर प्राप्त भएको छ। र जहिले पनि के हुन्छ भने प्रहरी संगठन त एउटा टुल जस्तै हुन्छ, त्यसलाई सदुपयोग गर्ने राजनीतिक नेतृत्वले हो, त्यो सोच त्यो प्रतिबद्धता आइसकेपछि अब त्यसलाई पनि सहज हुन्छ काम गर्नका लागि। प्रहरी नेतृत्व आफैले पनि प्रहरी संगठनभित्रका किरा मार्ने कामहरू भइरहेको छ भन्ने सार्वजनिक रूपमा त्यो अभिव्यक्ति आएको छ। यो त तपाईँको परिवर्तनको नियम त त्यही थियो नि, त्यसैले यो क्रम चाहिँ अब अगाडि बढेको छ। राजनीतिक रूपमा विस्थापित गर्दै जाने र त्यसलाई प्रहरी संगठनले टेवा दिँदै जाने हो भने के सम्भव छैन, सबै कुरो सम्भव छ भन्ने कुरा त यो घटनाक्रमले देखाएकै छ।
तर तपाईँले यो सम्भवको कुरा गरिरहँदा यो तस्करी जालोसँग जोडिएका राजनीतिक दलका केही नेता जो अहिले पर्दा पछाडि छन् उनीहरू पनि त ल्याउन जरुरी होला, किनकि बिउ बाँकी रह्यो भन्दा त्यो निमिट्यान हुन सक्दैन।
निश्चित रूपमा विगतमा पनि त यो कुरो चाहिँ सबैभन्दा हल गर्नुपर्ने अच्छ प्रश्न यही त बनेको थियो विगतमा पनि। तपाईँले सुडान प्रकरणको घटनामा म आफै कन्टिजेन्ट कमाण्डरको मेरो रिपोर्टमा त्यो कारवाही भएको, मैले भनेको थिएँ यहाँ तस्करी भएको छ, बदमासी भएको छ, यसमा कारवाही हो श्रीमान भनेर मैले लिखित प्रतिवेदन पठाएकोबाट कारवाही उठेको थियो। बिचरा सोझा प्रहरी पद अधिकारी मात्रै बसे, किन बसे भनेर भने टेक्निकल रूपमा उनीहरू मात्रै त्यसमा इन्भल्भमेन्ट भएको देखिन्छ, तर राजनीतिक रूपमा खाएको पैसाहरूको त्यो कुरो त आएन। त्यसैले अब यसको स्केललाई बढाउनु पर्छ, तस्करीको स्केल बढ्ने अनि अनुसन्धानको स्केल नबढ्ने भनेपछि त यो त जहाँको त्यहीँ रहन्छ नि। त्यसले गर्दाखेरि दुईटै स्केल बढाउनु पर्छ। तपाईँले नेटवर्कलाई ध्वस्त गर्नका लागि त तपाईँको आफ्नो नेटवर्क पनि त बढाउनु पर्यो नि, अनुसन्धानको नेटवर्क, नियन्त्रणको नेटवर्कलाई पनि प्रभावकारी बढाउनु पर्यो। अब जस्तो अहिले तपाईँले यातायात सिन्डिकेटमा त्यो पदाधिकारीलाई समातेपछि एउटा छुट्टै खाले मेसेज गयो नि त, अनि तिनीहरूको धमाधमतिर खारेज गर्ने पर्मिट, रुट पर्मिट भन्ने कुराहरू आएपछि नै यो निरुत्साहित हुन थाल्यो, नियन्त्रण उन्मुख हुन थाल्यो। त्यसै गरी यो तस्करीमा पनि जबसम्म हामीले त्यो पर्दा पछाडिकालाई चाहिँ अगाडि ल्याएर यी हुन् है असली पात्र भनेर देखाइसकेपछि अनि प्रवृत्तिले पनि निरुत्साहित हुन्छ। त्यसैले जहिले पनि पात्रसँग प्रवृत्ति जोडिएको हुन्छ, एउटा गोरेकोले गरेको 33 मात्रै सीमित रहेर त यसले दीर्घकालीन रूपमा यसले हल गर्दैन, यो त पलाइहाल्छ। रावणको टाउको एउटा काटेपछि 100 टाउको बनाए जस्तै आउँछन्। त्यसले गर्दाखेरि त्यसको नाभिमै हान्नुपर्छ, रामले जसरी रावणको नाभिमै हानेर जब टाउको जन्मिने त्यो रक्त बीजबाट चाहिँ टाउको जन्मिने अवस्थाको अन्त गरे, त्यसै गरी त्यो नाभिलाई हान्नुपर्छ। यसमा पनि नाभि भने कहाँ छन् त, तिनीहरूका सम्पत्ति कहाँ छन् त, आफ्ना छोराछोरी विदेशमा पढाउने, विदेशका ब्याङ्कमा चाहिँ पैसा जम्मा गर्ने होइन, त्यहाँबाट पनि अनुसन्धान सुरु गर्नु पर्यो। जसरी अपराधीहरूको एउटा दक्ष जनशक्तिको एउटा नेटवर्क हुन्छ, त्यसै गरी त्यसलाई नियन्त्रण गर्ने दक्ष जनशक्तिको एउटा चाहिँ प्रभावकारी संयन्त्र हुनुपर्छ, त्यसमा लगानी पनि गर्नुपर्ने हुन्छ।
अन्तिममा यो गुण्डागर्दी, तस्करी, रक्तचन्दन तस्करी, लागु औषध तस्करी, विभिन्न तस्करीसँग जोडिएर हेरिन्छ हरेक घटना, तर यसको अन्त्यका लागि नयाँ सरकारसँग त्यो क्षमता त छ, त्यो दुई तिहाईको बहुमतको सरकार छ, तर यसका पछाडिका संयन्त्रगत संरचनाहरू तपाईँले अघि भने जस्तो शुद्धिकरण हुने बाँकी छ, एक दुई तिनमा के गर्यो भने तत्कालै शुद्धिकरण गर्न सकिएला?
पहिलो कुरो के गर्नु पर्छ, राज्यले आफ्नो संयन्त्रको टिम बिल्ड गर्नुपर्छ। राज्य आफ्नै पनि विभिन्न आयोग, विभिन्न स्थान विशेषहरूमा विभिन्न उसका संयन्त्रहरू छन्, सम्पत्ति शुद्धिकरण होला, अख्तियार होला, विभिन्न निकायहरू छन्, राजस्व अनुसन्धान होला, ती निकायहरूमा चाहिँ आफ्नो टिम, बलियो टिमहरू स्थापित गर्नु पर्यो। जस्तो तपाईँले अख्तियारकै कुरा गर्नुभयो भने त्यो तपाईँको यो पेट्रोलियम पदार्थवाला खरिदवाला, यो आयल निगमवालाको जग्गाको प्रकरण सबले दुनियाँले देख्दाखेरि पनि अख्तियारले नदेखेको भन्ने कुराहरू आएको छ। राज्य संयन्त्र भने त त्यहाँ छ, त्यसैले ती राज्य संयन्त्र चाहिँ बलियो बनाउनु पर्यो। त्यहाँका पदाधिकारीहरू विभिन्न निकायमा भएका त्यो राज्य संयन्त्रको टिम बिल्ड राम्रो भइसकेपछि सरकारको कमिटमेन्ट र राज्य संयन्त्र दुइटैको बीचमा चाहिँ एक किसिमको राम्रो सहकार्य त्यो गर्न सक्यौं र त्यसपछि आवश्यक पर्ने तेस्रो पक्ष भनेको त के होला, हामीलाई चाहिँ के नियमावली ऐन कानूनहरू पनि आवश्यक पर्ने, त्यो त बनाउँदै जाने हो। त्यसैले यो कुरो सम्भव छ र यो गर्नका लागि चाहिँ अब हामीले पछाडि फर्किने विकल्प पनि छैन, राजनीतिक दललाई यो विकल्प दिएको छैन जनताले। त्यसले गर्दाखेरि अब हामीले समृद्धिको सुशासनको मार्गमा चाहिँ अगाडि बढ्नु, त्यहाँबाट पछाडि फर्किने ठाउँ पनि छैन। यदि कसैले त्यो दुस्साहस गर्यो भने त्यसको अभिगत के हुन्छ भन्ने कुरो त विगतले देखाइसकेको छ।
हस्, समयका लागि तपाईँलाई धेरै धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी। 33 किलो सुन प्रकरण, सुन तस्करी लगायत संगठित अपराधीको जालो र यसमा प्रहरी तथा राजनीतिक संलग्नताका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलि बिहान 8:20 बजे फरक विषयका साथ फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।